बिमा गफर अली रब्बी वजअलनी मिनल मुकरमीन। हम अपने आप को पूछें, तड़पते हुए दिल के साथ कभी हमारे दिल में लोगों के लिए इतनी तड़प आई? लोग हमें मनहूस कहें, ततैयर ना बिकुम, लोग हमें मारें, लोग पत्थर डालें और हम आगे से कि अल्लाह तू इनको हिदायत दे। आपको पता है कि अल्लाह के नबी की अपनी ज़िंदगी में ऐसे कई मिसालें मिलती हैं। मक्की दौर के मिडल में जब सजाओं का दौर शुरू हो गया था, टॉर्चर शुरू हो गए थे, तो अल्लाह के नबी सल्लम को तकलीफ़ दी जाती थी और आप उस वक़्त भी इनके लिए दुआएं करते थे। ताइफ के मैदान में क्या हुआ था? लोगों ने आपके ऊपर रास्ते रोके और आपने क्या कहा कि अल्लाह इनको हिदायत दे। ग़ज़वे उहद में लोगों ने आपका दान तोड़ा और अल्लाह का नबी कह रहा, अल्लाहुम्मा अहदी क़ौमी फ़इन्नहुम ला यालमून, अल्लाह मेरी कौम को हिदायत दे, इनको इल्म ही नहीं है, ये है ही जाहिल, इनको मेरी कदर ही नहीं, इनको पता ही नहीं कि अल्लाह ने अपना नबी इनके पास भेजा है। तड़प महसूस करें, सारी रात अल्लाह के नबी अगर एक आयत सूरत निसा की पढ़ते जा रहे हैं कि अल्लाह अगर तू इनको पकड़ना चाहता है तो तू देख ले, तेरे ही बंदे हैं, माफ़ कर दे तो तेरा क्या बिगड़ेगा। ये दर्द पैदा करने की ज़रूरत है, और ये दर्द आता है ना तो ये छुपता नहीं है, ये दिल दिमाग ज़ुबान से बोल बोल के आता है। और ऐसा बंदा अगर दुनिया में मारा भी जाए तो उसकी फटकती हुई रूह जो है वो तड़प तड़प के इस बात की गवाही देती है कि अल्लाह ने मुझे इज्जत दे दी, कामयाब कर दिया। आप अंबिया कराम की हिस्ट्री को पढ़ें, लोगों ने इतनी तकलीफ़ों के साथ उनको मारा लेकिन इत्मीनान सुकून, मारने वालों ने मार के समझा कि हम बच गए, बचते नहीं हैं लोग। याद रखिए, जहाँ से दीन का कोई नुमाइंदा उलमा बिलकिस्त या कल के दौर में रसूल निकल जाते हैं या मार दिए जाते हैं, उस कौम का अंजाम क्या है? अगली आयत हमें बताती है, وَمَا أَنزَلْنَا عَلَىٰ قَوْمِهِ مِن بَعْدِهِ مِن جُنْدٍ مِّنَ السَّمَاءِ وَمَا كُنَّا مُنزِلِينَ، اور نہ اتارا ہم نے اس کی قوم پر اس کی شہادت کے بعد کوئی لشکر آسمان سے، یعنی کوئی مدد والا لشکر نہیں آیا، کوئی فرشتے نہیں آئے، اور نہ ہمیں اس کی ضرورت تھی، ہاں مگر کیا اترا، ان کانت الا صیحتا واحدۃ، ہاں تھی مگر وہ ایک گرج زور کی یک بارگی، فَإِذَا هُمْ خَامِدُونَ، پس وہ بجھے ہوئے کوئلے بن کر رہ گئے۔ یہ ہوتا ہے انجام اللہ والوں کو ستانے کا، رسولوں کے مقابلے میں ڈٹ جانے والوں کا انجام۔ اللہ کو کوئی لشکر کشی کرنے کی ضرورت نہ پڑی، کوئی فوجیں تیار کرنے کی ضرورت نہ پڑی، سب ایک دھماکے سے بجھ کے رہ گئے۔ اللہ چاہتا تو فرشتے نازل کرتا، ان کے ذریعے ان کو ہلاک کرتا۔ اللہ تعالیٰ کہتے ضرورت ہی نہیں تھی، فرشتوں کی کیا ضرورت تھی، ان کو تو بس ایک چیخ سے مروا دیا جائے گا، اور یہ چیخ جبرائیل علیہ السلام کی تھی۔ کہتے ہیں ایسی زور کی چیخ انہوں نے ماری کہ ان کی روحیں ان کے جسموں سے نکل گئیں اور وہ بجھی ہوئی آگ کی طرح ہو گئے۔ ہاں میں دون کا جو لفظ ہے نا، یہ خمود سے ہے، خمود کہتے ہیں کوئلوں کے بجھنے کے بعد جو راکھ بنتی ہے نا، اس کو، راکھ بن کے رہ گئے، کچھ بھی ان کے ہاتھ میں نہ رہا، ٹھنڈی ہو گئی ان کی روح، ان کے جسم بالکل ٹھنڈے ہو گئے، اور اسی کا نام تو موت ہے۔ اس قوم پر عذاب نازل کیا۔ اللہ والوں کے ساتھ ٹکر لینا یہ کوئی چھوٹی بات نہیں ہوتی، اور اللہ تعالیٰ نے ایسے لوگوں کو بتا دیا کہ دیکھو اگر تم اس کا مقابلہ نہ کرتے، مان جاتے تو اس ہلاکت سے بچتے۔ اور اب اس واقعے پہ اللہ تعالیٰ کا کمنٹ اتنا خوبصورت ہے، اور میں کہتی ہوں کہ سر جھک جاتا ہے۔ اللہ تعالیٰ کہتے ہیں، یا حسرتن للعباد، ہائے افسوس بندوں کے حال پر، جس کو کہتے ہیں نا صد افسوس ہے بندوں پہ۔ اور اگر آپ عباد کے نیچے دال کی زیر دیکھ رہے ہیں تو یہ عبادی تھا، میرے بندے، لیکن میرے کا لفظ ہی نہیں بولا، ہائے بندوں کے حال پہ افسوس۔ ایسے لگتا ہے جیسے ماں اپنے کسی بڑے سرکش بچے کا دکھ کرتی بھی محسوس ہوتی ہے، ہائے افسوس ان بندوں کے حال پہ، کہ مَا يَاتِيهِم مِّن رَّسُولٍ إِلَّا كَانُوا بِهِ يَسْتَهْزِئُونَ، نہیں آیا ان کے پاس کوئی رسول مگر وہ اس کے ساتھ مذاق کرنے لگ جاتے ہیں۔ کتنے بدبخت ہیں، کتنے نہ سمجھ ہیں کہ جو ان کو حقیقت بتانے آتے ہیں یہ اس کا مذاق اڑاتے ہیں، یہ ان کو دکھ دیتے ہیں، یہ ان کے ٹھٹھے اڑاتے ہیں۔ ایسے لوگ قابل حسرت ہیں، اور حسرت کہتے ہیں ایسی کیفیت کو کہ جب انسان اپنی حالت بدل نہ سکے تو کڑھے، اذیت برداشت کرے۔ اب سوال پیدا ہوتا ہے کہ حسرت تو انسانی کیفیت ہے، تو اللہ تعالیٰ تو صاحب اختیار ہے، اقتدار ہے اس کے ہاتھ میں، پھر وہ حسرت کا اظہار ادھر کیوں کرتا ہے؟ تو بات یہ کہ اللہ تعالیٰ کو بندوں کے ایمان نہ لانے پہ کوئی حسرت نہیں ہے، بلکہ لوگ قابل حسرت ہیں جو اپنی گمراہیوں سے نکلنا نہیں چاہتے اور مصیبتوں میں رہتے ہیں۔ یعنی اللہ تعالیٰ نے خود حسرت نہیں کی، بلکہ لوگوں کو دعوت دی ہے کہ تم اپنے حال پہ حسرت کرو اور رسولوں کے ساتھ اپنے معاملے کو دیکھو۔ جب بھی کوئی رسول آتا ہے نا، تو لوگ اس کو حقیر سمجھتے ہیں، کمتر سمجھتے ہیں، کچھ لوگ حال سے اور کچھ قول سے مذاق اڑانے لگتے ہیں، یستہزئون۔ ایسے لوگ پھر اللہ کی پکڑ کا شکار ہوتے ہیں۔ اللہ تعالیٰ کہتے ہیں الم یروا کم اہلکنا قبلہم من القرون، کیا ان کو علم نہیں کہ کتنی امتوں کو ہم نے پہلے ہلاک کر دیا، اور انہم الیہم لا یرجعون، بس وہ آج تک واپس لوٹ کر نہیں آئے اور نہ آئیں گے۔ بلا لو روحوں کو، بلا لو، جو بھی جمعراتوں میں یہ روحیں واپس نہیں آئیں گی۔ اللہ کے نبی کو تسلی دی گئی کہ جو گیا وہ گیا، یہ واپس نہیں آئیں گے، بلکہ وَإِن كُلُّ لَمَّا جَمِيعُ لَدَيْنَا مُخْدَرُونَ، بس ان سب کو تو ہمارے سامنے حاضر کیا جائے گا۔ مرنے کے بعد روحوں کا سفر واپسی کا نہیں ہے، آگے کا، کوئی یو ٹرن نہیں ہے روحوں کی زندگی میں، کوئی ریورس گیئر نہیں لگتا روحوں کے لیے، اب تو آگے 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 ایک ایسی ٹنل میں داخل ہو چکے ہیں جس میں کوئی یو ٹرن نہیں ہے، پلٹ ہی نہیں سکتے۔ یہ تو اب زندگی سے موت، اور موت کے بعد برزخ، اور برزخ کے بعد حاضری کا سبب ہے۔ اب تو سب کو آگے لے کے جانا ہے۔ اللہ تعالیٰ بتا رہے ہیں مکہ والوں کو کہ دیکھ لو، تم نے آج اس نبی کی قدر نہ کی، تو یاد رکھو پچھلے نبیوں کو جھٹلانے والی قومیں تباہ ہو گئیں، وہ کبھی واپس نہیں آئیں۔ تم ان کے ہلاکت سے سمجھو، ایک جانور دوسرے جانور کی موت سے کانپ اٹھتا ہے، طاقت کے مطابق کوشش کرتا ہے کہ وہ اس سے بچ جائے، لیکن انسان کے اندر اتنا کبر اور اتنا تکبر اور اتنی لاپرواہی ہے کہ وہ دوسروں کی موت سے فائدہ نہیں اٹھاتا اور چل پڑتا ہے اس راستے میں جس پہ اس کو نہیں چڑھنا تھا، اور نتیجہ کیا ہوتا ہے کہ ایسا بندہ کسی کی ہلاکت سے سبق نہیں لیتا۔ اور آپ دیکھیے کہ ہمارے لیے اس میں کتنے بڑے سبق ہیں۔ اس واقعے کو تصور میں رکھیں اور ذہن میں لائیے کہ کیا ہمارے اندر یہ تڑپ پیدا ہوگی، اپنا محاسبہ کریں، کیا واقعی ہم اللہ کے دین کے ساتھ اتنے ڈیڈیکیٹڈ ہو گئے، ڈیووشن آ گیا، قربانیاں دینے کے لیے تیار، پیٹ پہ پتھر باندھنے کے لیے تیار، اپنے آپ کو رات دن اس کام میں کھپانے کے لیے تیار، مخالفتوں کے لیے تیار۔ آپ دیکھیں تو جتنی اس شخص کے ساتھ لوگوں کی طرف سے مخالفت ہوئی، اتنا ہی اللہ سبحانہ تعالیٰ نے اس کو عزت دی۔ چار دن ہوتے ہیں صرف اپنے آپ کو نیچا کرنے کے، اس کے بعد ہمیشہ کی خیر مل جاتی ہے۔ تو اللہ سے دعا ہے کہ ہمیں ایسے ہی بنائے۔ اب یہاں سے آگے جو ٹاپک ہے وہ کیا ہے کہ بعد الموت، مرنے کے بعد دوبارہ جینا۔ جس دور میں یہ صورت نازل ہو رہی تھی، لوگ اس چیز کو بالکل اپنے ذہنوں سے نکال چکے تھے، اور یہ خیال ان کے ذہنوں سے ایسا نکلا کہ انہوں نے اس کا یقین کر لیا کہ مرنے کے بعد ہم نہیں دوبارہ جئیں گے۔ تو ہم دیکھیں گے کہ ایک ایک کر کے یہاں ہمیں مختلف نشانیات کائنات سے دکھائی جائیں گی کہ جس کی وجہ سے ہم کہہ سکتے ہیں کہ اللہ تعالیٰ مرنے کے بعد مردوں کو زندہ کریں گے، جس طرح مردہ زمین اور اسی طرح سورج اور چاند کا آنا جانا۔ اگر ہم دیکھیں تو کائنات کی ہر چیز ہمیں یہی سبق دے رہی ہے کہ کل من علیہا فان، اور ہر چیز فانی ہے، اور ہر چیز اس دنیا سے نکلنے کے بعد ایک دوسرے جہان کی طرف بھی اٹھنے والی ہے۔ اللہ سبحانہ تعالیٰ فرماتے ہیں وَآیَتُ لَّهُمُ الْأَرْضُ الْمَيْتَةُ، اور ایک نشانی ان کے لیے یہ مردہ زمین ہے۔ لفظ مردہ سے بھی ذہن میں آپ کے یقیناً آ گیا ہوگا کہ مردوں کی باتیں ہو رہی ہیں، اور ویسے تو یہ وہ چیزیں ہیں جو ہر صاحب عقل دن رات دیکھتا ہے، لیکن بعض دفعہ کچھ لوگ سوچتے کم ہیں، غور نہیں کرتے، تو ان کو پھر احساس دلایا جاتا ہے کہ آؤ تم نشانیاں مانگتے ہو، معجزے مانگتے ہو نبی سے، تو پھر دیکھ لو کہ ایک بہت بڑا معجزہ جو دن رات تم دیکھتے ہو وہ کیا ہے، کہ زمین مردہ ہوتی ہے۔ کون سی مردہ زمین؟ جس کے اندر فصل نہیں ہوتی۔ جن کا بھی زمینوں سے تعلق ہے وہ یہ بات بخوبی جانتے ہیں کہ فصل جب کٹ جاتی ہے تو اس کے بعد بالکل مردگی کا ایک تصور دیتی ہے۔ کٹی ہوئی فصلیں اگر آپ نے ناروے میں دیکھنا ہے تو وہ دن دیکھ لیجئے کہ جب برف ڈھلتی ہے تو نیچے سے کیسی بنجر اور ویران قسم کی زمینیں نکلتی ہیں، لیکن کچھ ہی مہینے میں آپ دیکھیں گے کہ یہ سرسبز و شاداب ہوتی ہیں۔ اللہ سبحانہ وتعالیٰ فرماتے ہیں احییناہا، ہم نے اس کو زندہ کیا. لفظ ہم نے پہ غور کیجئے گا، کوئی کسان، کوئی فارمر، کوئی بھی مالی کتنی ہی محنت کیوں نہ کر لے، جب تک اللہ تعالیٰ نہ چاہے اس زمین کو زندگی نہیں مل سکتی، ہم زندہ کرتے ہیں. اس سے پتہ چلا کہ الحی جو ہے وہ نہ صرف یہ کہ انسانوں کی زندگیوں کا مالک ہے، بلکہ کائنات کے اندر ہر چیز کو زندگی دینے والا، عطا کرنے والا وہی ہے. پھر کیا ہوا؟ جو ہی اس میں زندگی آ گئی، احییناہا واخرجنا منہا حبا، ہم نے اس کو زندہ کیا اور ہم نے نکال دیا اس میں سے دانا. حبا دانا، حب یعنی شروع میں دانا نکلتا ہے. فمنہ یاکلون، پھر اس میں سے وہ کھاتے ہیں، یعنی کسان جو بیج ڈالتا ہے اس کی بالیاں زمین کے جگر کو چیرتی ہوئی اندر چلی جاتی ہیں، اور چند مہینوں میں کئی دانوں کی صورت میں واپس پلٹا دیا جاتا ہے. اس ایک انسان کی محنت کو اللہ تعالیٰ اس طرح رنگ لگاتا ہے کہ دیکھو تم نے جو بھی محنت کی، جو کوشش کی، اللہ تعالیٰ نے اس کو واپس دیا. کس بات کی دلیل ہے؟ کہ آج دنیا میں ایک دانہ ڈال کر جب ہزاروں لاکھوں دانے مل جاتے ہیں، تو کیا اس رب کے لیے قیامت کے دن تمہارے ایک نیک عمل کو بڑھا کر ان گنت نیکیوں میں بدلنا مشکل ہے؟ بالکل ممکن ہے. جو لوگ یہ سوچتے ہیں کیسے ہوگا، کیوں ہوگا، ہم کیسے ہوں گے، ہم تو اتنے ہیں، یہ ہے، تو وہ جا کے باہر فصلوں کو دیکھ لے کہ کس طریقے سے کائنات کے اندر یہ پھیلا ہوا نظام بول بول کے بتا رہا ہے کہ لوگوں تم جو کرتے ہو اللہ ضائع نہیں کرتا، تمہاری ایک ایک کوشش اللہ کے نام پر قرض ہے. تم ایک نماز پڑھتے ہو، تمہیں تو یاد بھی نہیں ہوگا کب سے پڑھنی شروع کی، کتنی چھٹی پچھلی زندگی میں، اللہ نے تمہاری ایک ایک چیز امانت کے طور پر رکھی ہوئی ہے، اور کل قیامت کے دن اسی کے پھل تم کھاؤ گے. پمن ہو یا کھلون، اگر اس اینگل میں دیکھیں تو جنت کی نعمتیں انسان کو محنتوں کے بدلے میں تو ملنی ہے. ایک اور نشانی، وجعلنا فیہا جنات من نخیل، اور ہم نے اگائے اس میں باغات کھجوروں کے، وہ عناب اور انگوروں کے، یعنی یہ دو فصلیں جو تھی وہاں اگتی تھی، اسی لیے قرآن پاک میں ان کا کثرت سے ذکر ہے. اس کا یہ نہیں مطلب کہ جنت اسلامی پھل ہے اور انگور اسلامی پھل ہے، سارے پھل مسلم ہوتے ہیں، اسلامک ہوتے ہیں، صرف جس علاقے میں قرآن پاک نازل ہو رہا تھا وہاں جو چیزیں اگتی تھیں، جو لوگوں کو عادت تھی دیکھنے سننے کی، اسی کا یہاں تذکرہ کیا گیا. پھر فرمایا وَفَجَّرْنَا فِيهَا مِنَ الْعُيُونَ، اور جاری کر دیے ہم نے اس کے بیچ میں چشمے. مکہ کی زمین بالکل خشک تھی، کوئی پانی کا نام نہیں تھا، لیکن کہیں کہیں پانی کا کوئی چشمہ اگر پھوٹ پڑتا تو لوگوں کے لیے وہ زندگی کا پیغام ہوتا تھا. لوگ وہاں رہنا پسند کرتے تھے جہاں پانی ہو. اگر مکہ کی تاریخ آپ لوگوں نے سنی ہو تو اس میں حضرت اسماعیل اور بی بی ہاجرہ جب وہاں بسائے گئے تو زمزم کا چشمہ تھا جس کی وجہ سے وہاں آبادی شروع ہوئی، اور اس دور میں لوگ چشموں کے مالک ہوتے تھے. جس کی زمین میں نکل آتا اس کی تو گویا کہ لاٹری نکل آئی، ہماری زبان میں، تو اس میں پھر لوگ اس سے فائدہ لیتے تھے. تو اللہ تعالیٰ کہتے ہیں کبھی تم نے ان چشموں کا غور کیا کہاں سے آتے ہیں؟ یہ زمین کے آنسو ہیں یا پہاڑوں کے آنسو ہیں؟ کہاں ایک خشک بنجر زمین کے اندر اوپر سے ایسا کھرین بندھا ہوا ہے جس کی پپڑی جو ہے وہ کھردری ہو کے جھڑ جھڑ جا رہی ہے، لیکن اسی کے اندر سے پانی نکلتا ہے، کبھی غور کیا تم نے؟ عیون عین ان کی جمع ہے، اور عین کہتے ہیں وہ سوراخ جس کا سورس نہ دکھے، یعنی چشمہ ایسا سوراخ ہوتا ہے کہ جہاں سے سورس نہیں دکھ رہا ہوتا، پتہ نہیں کہاں سے پانی آ رہا ہے. عموماً دیکھیں نا کہ ہمارے پاس جو بھی پانی کے انتظامات ہیں تو ہمیں پورا سیوریج سسٹم پتہ ہوتا ہے، یہاں سے پائپیں جا رہی ہیں، وہاں جا رہی ہیں، ایک پوری ٹیکنیک ہے کہ جب بھی گھر بنتے ہیں تو اس وقت لوگ یہ ساری چیزیں سامنے رکھتے ہیں، لیکن چشموں کا کوئی سیوریج نہیں. اگر آپ کسی پہاڑ کے اندر چشمے کو دیکھیں تو اس کے بعد آپ پھر وہاں سے اندر سے دیکھیں گے کہ چشمہ جہاں ہے اس کے تھوڑی بھی دور، بالکل ایک دو فٹ دور آپ اگر کھدائی کریں کوئی پانی نہیں دکھے گا. اللہ جانے یہ کہاں سے آتا ہے. اور اسی سے یہ لفظ ہمارا آنکھ بھی ہے، کبھی روتی ہوئی آنکھ کو دیکھا کریں کہاں سے پانی آتا ہے. کوئی ہمارے اندر پانی کی بوریاں رکھی ہوئی ہیں، کوئی بوٹلس رکھی ہوئی ہیں، کوئی کنٹینرز رکھے ہوئے ہیں، لیکن ذرا کوئی دل دکھا کے دیکھے یوں ٹپ ٹپ آنسو گرتے ہیں، پیاز کاٹتے ہوئے تو ویسے ہی بڑے آنے لگتے ہیں آنسو. تو اللہ تعالیٰ کہتے ہیں کبھی تم غور نہیں کرتے یہ سب کہاں سے ہوتا. تم ذرائع پہ الجھے رہتے ہو، تم سورسز کو ڈھونڈتے رہتے ہو، تم کہتے ہو نہیں ایک چین پوری بنے گی سورسز کی، پھر وہ کام کریں گے، وہ ہوگا، پھر ہم یہ کام کریں گے، اچھا ذرا میرے حالات موافق ہو جائیں، फिर पढ़ना शुरू करूँगी, अभी ये नहीं, अभी तो मुझे अपने इर्द गिर्द कुछ नहीं दिखता, तो आईन को देख लो, उसका सोर्स भी कुछ नहीं होता, उसके अंदर तुम्हें कुछ भी नहीं मिलेगा। ये असल बात यह कि अल्लाह ताला की ज़ात है जो ये सब कुछ करती है। अब देखिए कि यहाँ अल्लाह ताला चूँकि निशानियों का तस्करा कर रहे हैं ना, तो हमें ज़रूर फील करना चाहिए कि मुर्दा ज़मीन में किस चीज़ की निशानी है। पहली बात तो यह कि मुर्दा ज़मीन में ज़िंदगी के आसार होना, यानी उसका ज़रख़ेज़ होना, मिट्टी का जमा होना, ये अल्लाह की रहमत की निशानी है। लोगों, अल्लाह की रहमत को पहचानो। फिर इसी तरह मुर्दा ज़मीन में देखे पानी का और धूप का, हवा का इंतज़ाम, ये अल्लाह की रहमत की निशानी है। फिर बीज के अंदर उगने की सलाहियत का पैदा हो जाना, ये अल्लाह की रहमत की निशानी है। तुम क्यों परेशान हो? अगर तुम्हें अल्लाह ने औलाद नहीं दी, अगर तुम्हारा रिश्ता नहीं हुआ, अल्लाह ताला जब चाहे जिसको हरा कर दे, जब चाहे जिसका जोड़ मिला दे, तुम क्यों फिक्र करते हो? फिर सब्जियां और फल देखिए कितनी निशानी है, सब्जियों के रंग देखें। कभी आप जो कैप्सिकम होती है, शिमला मिर्च बोलते हैं जिसको, पाकिस्तान में तो आप सिर्फ ग्रीन कलर की खाते और लेते हैं ना, लेकिन आप यहाँ देखते हैं कि रेड भी है, येलो भी है, ग्रीन भी है और पर्पल और कई रंग होते हैं इसमें। और आपको पता है कि हर एक का टेस्ट अलग है। ग्रीन जो होती है ना, वो थोड़ी सी कड़वी होती है, कुड़ाहट पे होती है, लेकिन उसकी खुशबू बहुत होती है। ग्रीन आप चिली डाल लें खाने में और फिर आप देखें पूरे घर वालों को कैसे भूख लगती है, जितनी वो उसको घीट पहुँचती है उतनी उसकी खुशबू फैलती है। किसी दिन आपको किसी खाने का टेस्ट ना आ रहा हो ना, क्योंकि समझ नहीं आ रही, आप उसमें एंड पे एक हरी मिर्च मोटी काट के डाल दें, बस हल्का दम दे दें, आप देखिएगा उसका टेस्ट भी बदल जाएगा, उसकी खुशबू बदलेगी। सुर्ख जो होती है उसका टेस्ट बहुत मज़े का होता है, आप खा के देखें, बिल्कुल खट्टी और मीठी का तस्वर, कड़वी नहीं होती लेकिन उसमें खुशबू नहीं है। और पीली देखें तो उसमें तो मुझे लगता है सिर्फ हुसन है। यानी अल्लाह की शान, कभी गौर करो, ज़मीन में कोई सुर्ख रंग डाला, किसी ने पीला रंग डाला, किसी ने सब्ज रंग डाला, ज़मीन में क्या डालते हो और निकालते क्या हो? कभी अक्ल से काम लिया? तुम क्यों उलझे रहते हो इसी तरह, क्या डालें, क्या करें, मेहनत क्या करें, कैसे क्या करें? अल्लाह की ज़ात तुम्हारे कामों को किस तरह कर सकते हैं, ये उसकी रहमत की निशानी है। सारे निज़ाम जो इंसान के बनाए हुए नहीं है, वमा अमिलत हो दी हिम, लोगों ये तुम्हारे हाथों ने नहीं किया, ये अल्लाह की रहमतें हैं। तो मांगो अल्लाह से, उसकी रहमत मांगो कि अल्लाह जैसे तू मुर्दा ज़मीन को ज़िंदा करता है, तू मेरी मुर्दा ज़िंदगी को ज़िंदा कर दे। अल्लाह मेरे मुर्दा दिल को ज़िंदा कर दे, मेरे मुर्दा जज्बों को ज़िंदा कर दे, मेरी मुर्दा जो ख्वाहिशात हैं, कोशिशें, उनको ज़िंदा कर दे। मेरे असबाब मुर्दा हैं, तू उनको वसाइल वाला बना दे। असल चीज़ें आप देखिए सीखने की ये होती हैं, वरना तो 5 मिनट में इसका तर्जमा और थोड़ी सी तफसीर हो सकती है। लेकिन गौर करें, ये कायनात हमें क्या क्या सबक दे रही है। फिर आप देखिए कि अल्लाह ताला ने मुर्दा ज़मीन को ज़िंदा करने के लिए क्या कुछ किया। उसने उसमें से खजूरें और अंगूर पैदा कर दिए, पानी के चश्मे डाल दिए और सब कुछ बना के ये नहीं कहा कि खबरदार अगर हाथ लगाया, हाथ तोड़ दूंगा अगर तुमने कुछ खाया या पिया, क्योंकि तुम मोमिन हो, तुम मुत्तकी हो, तुम मुसलमान हो, और मुसलमान का क्या ताल्लुक है अच्छे खानों से, अंगूर खाए और खजूरें खाए। कानी लिया खुलू मिन समरी ही, ताकि खाएं वो इसके फलों से। यहाँ नोट कीजिएगा, ली जो है ना, ये वजह बता रहा है, इल्लत के लिए है, रीज़न बताई जा रही है कि ये सब क्यों हुआ, सिर्फ हुसन के लिए नहीं, हुसन के लिए नहीं, ये खाने के लिए भी है। आप देखिए कि दो चीज़ें हम जहन में रखते हैं, अल्लाह सुबहाना तला की ज़ात जो है ना, इसमें जलाल है, बहुत जोश है, और अल्लाह ताला ने जलाल के ज़रिए इस कायनात को पैदा किया, उसके अंदर हर चीज़ उसकी जगह पे लगा दी। हम जब नबी सल्लल्लाहु अलैहि वसल्लम के उसवे हसना को देखते हैं ना, तो वो खूबसूरती आ जाती है, उसमें जमाल आ जाता है। आप कह सकते हैं कि कुरान में अगर जलाल है ना, तो हदीस या सुन्नत में जमाल है। उस इंसान की ज़िंदगी जलाल और जमाल से भर जाएगी जिसने कुरान और सुन्नत से अपना दामन जोड़ लिया। लिया कुलू मिन समरी, सुन्नत ने बताया, नबी सल्लल्लाहु अलैहि वसल्लम के उसवे हसन ने बताया कि खाओ, खाना भी इबादत है। रोज़ा रख के सब्र करने वाला खाकर शुक्र करने वाले के बराबर हो जाता है। खाओ, खाना क्या है? मिन समरी ही, मिन बयानिया अगर कर लें तो मतलब यह है कि समर सारा जो है तुम खाते हो इंसानों। अल्लाह ने एक पौधे के अंदर कितनी चीज़ें डाली, मतलब उसके अंदर डालियां हैं, कहीं जड़ें हैं, कहीं पत्ते हैं, कहीं कांटे हैं। बकरी तो खाए कांटों के बीच में से पत्ते, और इंसान पिए उसी बकरी का दूध और खाए उसी का गोश्त। बेहतरीन हिस्सा, समर कहते हैं किसी चीज़ का बेहतरीन हिस्सा, ईटेबल, खाने के ईटेबल चीज़ें जो होती हैं उसको समर कहते हैं। और अगर मिन समरी ही को मिन बाज मिले तो का उसका कुछ फल तुम खाओ, क्योंकि जो फल लगता है उसमें कुछ इंसान खाता है, फल कुछ ना कुछ जाया भी हो जाता है, कुछ दोबारा जमीन में मिल जाता है। फरमाया कि तुम्हें अल्लाह ताला ने फल दिए, कभी ज़रा सोचिए इंसान की क्या इज्जत और औकात रह जाती अगर अल्लाह ताला उसको कहते कि हमने ये बेरी का दरख्त लगाया है, इंसान खाओ, लिया कुलो मिन शौकी ही, खाओ उसके कांटे, इंसान जो कांटे तुम खाओ और बकरियों इधर आओ तुम बैठ के बेर खाओ। कभी सोचिए तो सही, क्या हमने भी इतना कुछ किया, क्या हमारे भी अमल इतने खूबसूरत हैं कि जैसे अल्लाह ने दरख्त का बेहतरीन हिस्सा हमें खिलाया हमारे भी अमल सबसे खूबसूरत हों। इसके बरक्स अगर हम देखें तो हमारे अमल तो जानवरों से भी वाजफा गए गुजरे हो जाते हैं, जब हम शिर करके अपने रब को नाराज़ कर देते हैं या फिस्क में मुबतला होकर कबायर का शिकार होकर अल्लाह की लगाई हुई पाबंदियों पर ना रुक कर हम खुद को असफल साफिलीन में कर देते हैं, और सारी नेमतें दे के कहा वमा अमिलत अईदीहिम, और नहीं बनाए इसको इनके हाथों ने। इसको हम दो तरह से पढ़ सकते हैं, वमा को नहीं के मानों में, यानी कि नहीं इन्होंने बनाया इसको, माँ नाफिया होता है ये वाला, नफ़ी वाला, तो मतलब क्या है कि तुम कभी गौर करो कि इस बाग में जो बहार आई हुई है, जो इसमें इतना कुछ है, ये क्या तुमने किया? ये खजूरों के लंबे लंबे दरख्त जो आसमानों को छू रहे हैं, ये अंगूरों की नाजुक बेलें जो ज़मीन पर बिछी पड़ी हैं, क्या इनको तुमने बनाया? तुम करते हो ये सारे काम, ये तुम्हारी मर्जी से हो रहे हैं, तुम्हारा कोई इसमें काम है? नहीं, ये अल्लाह की ज़ात के लिए, ये उसकी ज़ात है, ये उसने ये किया। और दूसरा मफहूम माँ का यहाँ इस मौसूल की सूरत में अल्लज़ी के मानों में आता है, या अल्लज़ीना, कि जिनको तुमने बनाया, यानी अगर अल्लज़ी के मानों में लेंगे तो मतलब क्या होगा कि फल तो हमने बनाए लेकिन उससे फिर जो चीज़ें तुम बना लेते हो, मसलन आम तो अल्लाह ने पैदा किया और उससे मुरब्बा तुम बना लेते हो, उससे अचार तुम बना लेते हो, उससे मिल्क शेक तुम बना लेते हो, तो चलो जो तुम बना लेते हो अल्लाह की बनाई हुई चीज़ों से, बताओ कि क्या अगर अल्लाह ये फल ना बनाता तो तुम इस काबिल थे कि इससे कुछ बनाते? अचार, चटनियाँ, मुरब्बे और क्या कुछ तुम बनाते हो, क्या अल्लाह ताला की मदद के बग़ैर तुम ये सब कर सकते थे? उसने ना सिर्फ बनाया बल्कि तुम्हारे लिए इंतज़ाम किया, किस तरीके से वो इस कायनात को सजाता है तुम्हारे लिए, कभी गौर किया करो। अल्लाह की ज़ात बंदे को उसकी बेबसी का सबक दिलाते हैं कि तुम इन चीज़ों को देखो और गौर करो, अल्लाह की मदद के बग़ैर कुछ नहीं हो सकता, तुम्हारी सारी कोशिशें बेकार हो जाती हैं जब अल्लाह ताला की मदद नहीं आती, और तुम्हारी मामूली सी कोशिशों में इतनी बरकत आ जाती है कि जब अल्लाह ताला की मदद होती है करो क्या खा पी के, अफला यशकुरून, क्या शुक्र नहीं करते? ना शुक्रे बन के जियोगे, ना फरमान बन के जियोगे। तुम बताओ ये सारा कायनात का निज़ाम जो चल रहा है ये तुमने बनाया? ये पानी, ये फसलें, ये फल तुमने बनाए? सूरत वाक़े में भी अल्लाह सुब्हान तआला पूछते हैं अफ़रअईतुम मा तहरुसूना अ अंतुम तज़रऊनहु अम नहनु ज़ारिऊन, ये जो खेती तुम बोते हो बताओ क्या तुमने इसको किया है या हम हैं इसको बोने वाले? फिर उसी में आता है ये जो बारिशें होती हैं क्या तुम इन बादलों को, मिनल मुज़नी का लफ्ज़ आता है वहाँ, कि इन बदलियों में से बादल तुम निकालते हो या हम निकालते हैं? फिर उसमें एक जगह आता है कि जो मनी तुम टपकाते हो बताओ उससे बच्चा हम बनाते हैं कि तुम बनाते हो? ये सब कुछ उस ज़ात के हाथ में, उसकी बातें, कहाँ से किसको किस रंग में बदल दे, किसी को यूं छोड़ दे, किसी फल को हवाओं के ज़रिए उड़ा के फेंक दे, तुम सोचो कि तुम्हारा इन नेमतों पर कितना शुक्र है। अल्लाह चाहता है खाओ पियो लेकिन शुक्र गुज़ार बन के जियो, उसकी मर्ज़ी से जियो, किसके लिए? सुब्हानल्लज़ी खलक़ल अज़्वाजा कुल्लहा मिम्मा तुंबितुल अर्दु वमिन अन्फुसिहिम वमिम्मा ला यालमून, पाक है वो ज़ात जिसने पैदा किया हर चीज़ को जोड़ों में, जिनको उगाती है ज़मीन और ख़ुद इनके अपने नफ्सों में भी, और इन चीज़ों को भी जिन्हें वो अभी नहीं जानते। यहाँ लफ्ज़ आ गया सुबहान का, पाक है वो ज़ात, वो है हर शिर्क से पाक, हर तरह की पेशबंदियों से पाक, किसी तरह की नस्बतों से पाक, उसकी ज़ात ऐब से पाक है। इतनी प्यारी ज़ात है कि जो मुख्तलिफ मराहल से गुजारती है। अगर आप देखें कि हम कोई चीज़ बनाएं, मसलन चले मैं मिसाल निहारी की इसलिए देती हूँ कि कच्ची निहारी को खा ले तो इंतहाई बदमज़ा होती है, टेस्ट ही नहीं आता। कोई निहारी से कब फ़ायदा उठा सकता है? जब वो पूरी पक जाती है। बच्चे अगर बीच में मांगे या कोई खा के चखे कि कोई टेस्ट नहीं, तो आप कहते हैं सब्र तो करो, अभी तो रखी है, अभी एंड देखना कैसी पकती है। हमारे खाने पकाने का तो यही हाल है। केक बना रहे हैं आप, इन बिटवीन केक कोई चखे, केक आए कच्चा, रोटी कच्ची पक्की मुंह में डाले आटा, लेकिन ज़रा अल्लाह सुबहान तआला के पाक होने और सुभान होने के मेयार देखिए। कि आम को मिसाल ले लीजिए, आम है अभी इब्तदाई हालत में गिर गया, कच्ची अम्मियाँ गिर गई, जाया बना के देखे चटनी, फिर कुछ ज़रा सा बड़ा हुआ उसमें हल्का सा सूफ आ गया गूदा, फिर गिर गए, आप उसका अचार बना लेते हैं। थोड़ा सा और पक के ज़रा गिल के ज़रा नरम होने लगा, गिरा, आप कहते हैं अब इसका मुरब्बा बना लो, चीनी और शक्कर मिला के इसमें खूबसूरत मरतबा डाल दो, और जब बिल्कुल पके हुए हैं तो कहा तुम खा लो, किसी का स्क्वाश बना लो, किसी को कुछ बना लो। यानी एक आम के हर दौर में मुख्तलिफ जायके, कच्ची का और मज़ा, पक्की का और मज़ा। हमारे तो पक्के का भी हो जाए तो अल्लाह की रहमत है, वरना तो सब्र ही करके खाएंगे घर वाले। अल्लाह की ज़ात कितनी पाक है, कभी हम सोचते नहीं उसके बारे में, कम ही सोचते हैं। क़लीलुम मिन इबादी अश्शुकूर, अल्लाह ने सूरह सबा में ये शिकवा किया था कि मेरे बंदों में बहुत थोड़े शुक्र वाले हैं, बहुत थोड़े इन चीज़ों को इस तरह से देखते हैं। तो अल्लाह की इस कायनात में तदरीज मिलती है। एक और सबक जो आपको मुझे मिल रहा है इस कायनात की चीज़ों पर गौर करते हुए, वो है तदरीज। कामों को तदरीजन किया करो, ग्रेजुअली किया करो, सिंपल टू कॉम्प्लेक्स पे चलो, सिंपल सिंपल करते करते आखिर फिर कॉम्प्लेक्स पे आ जाओ, और जो बंदा फितरत के साथ मैच हो जाता है इंशाल्लाह उसका रिजल्ट वही होगा जो फितरत में और कायनात के अंदर हमें मिलता है। अल्लाह सुब्हान तआला फरमाते हैं मिन अनफुसिहिम, और उनकी अपनी चीज़ें उनके अपने नफ्सों में भी हैं। हमारे अपने नफ्सों में क्या निशानियाँ हैं, कभी आप सोचे हमारे अपने नफ्सों के अंदर एक से क्या हज़ारों मिसालें मौजूद हैं। कभी आप गौर करके देखें तो इंसान का अंदर एक बहुत ज़्यादा कॉम्प्लेक्स किस्म की फैक्ट्री है। आप कह रहे हैं, कहते हैं कि जिस्म के अंदर जो काम हो रहे हैं, अगर इन सब को दुनिया में प्लांट लगाए जाए, मिसालें डाइजेशन प्लांट, नर्वस सिस्टम और रेस्पिरेटरी और एक्सक्रीटरी सिस्टम लगाए जाएँ, तो कई मुरब्बा मील जगह दरकार है जहाँ ये सारे प्लांट लगें, और जो इस छोटे से 5-6 फुट में हर वक्त हो रहा है और हर 6-7 घंटे के बाद रिपीट हो रहा है, हर चीज़ खाना खाने से लेके उसके डाइजेस्ट होके एक्सक्रीट होने तक तकरीबन 6 से 8 घंटे लगते हैं। उस 8 घंटे में आपकी सारी मशीनें काम करती हैं, आप खा के सो जाते हैं, आपका काम विदा करता रहता है। अल्लाह सुब्हान तआला फरमाते हैं कभी तुमने गौर किया, देखिए अगर खाते ही हमें स्टार्ट करना पड़ता, मैदे को अंदर जाके बटन दबाना पड़ता, फिर कहते चलो अब खाना आ गया अब तुम शुरू करो काम, तो हम तो भूल ही गए होते। खाना डालते मैदे के अंदर, अभी नाली में फंसा होता, पता चला मैदे का ढक्कन ही खोलना भूल गए। कभी वॉशर में कपड़े डाल के लोग 2-2 दिन भूले रहते हैं, वो तो निकाले ही नहीं, वो तो सूखे होंगे, अब तो ये हो गए होंगे। अल्लाह ने हम पे रखा होता ना कि तुम ज़रा अपने ढक्कने खोलो और बंद करो, तो अल्लाह की पनाह कब से फौत हो चुके होते, लोग पढ़ चुके होते अब पे हम पे इन्ना ले ला। ये उसकी शान है किस तरीके से हमारे नफ्सों में हमें ज़िंदगी और मौत सिखाता है। अगर आप उसी मौजू पर जिस पर हम ये बात शुरू से करते आ रहे हैं, बास बादल मौत पे देखे, तो क्या हमारा नफ्स हमें हर रोज़ जी के मरना नहीं सिखाता, अब मरने के बाद जीना नहीं सिखाता। अल्हम्दुलिल्लाहिल्लज़ी अहयाना बादमा अमातना, हर नींद क्या मौत की बहन नहीं, व मिम्मा ला यालमून, रब्बी तो क्या कुछ होने वाला है तुम्हें पता ही नहीं है, क्या कुछ उसने तुम्हारे लिए बना के रखा हुआ है तुम उसके बारे में तो भी सोच ही नहीं सकते, उसकी ज़ात उसकी मामलात उसकी चीज़ों को तुम देख नहीं सकते। यहाँ जो ऊपर आए था ही ना अजवाज, तो अजवाज का लफ्ज़ फिर वही 2 मानों में इस्तेमाल होता है, स्पाउस के मानों में भी और कपल के मानों में भी, यानी एक ही किस्म की मुख्तलिफ काइंड्स, यानी एक आम आला दर्जे का, एक कम दर्जे का, एक उससे कम है। हमारी ज़बान में कह लें कि हमारे मुल्कों में एक जो अमीर खाते हैं, फिर दूसरा जो उससे कम खाते हैं, और एक तो बिल्कुल जो गला सड़ा बेचारे गरीब और घर के नौकर खाते हैं। अजवाज इस माने में भी आता है, क्वालिटी के मानों में, और अजवाज मेल और फीमेल के मानों में भी आता है। और आज ये चीज़ साबित हो गई कि जिस तरह इंसानों के जोड़े हैं ना, इस तरह फलों के भी जोड़े हैं। आप कहीं खजूर का दरख्त उगा दें और बहुत अरसे के बाद भी कहीं फल नहीं आ रहा, तो आपको तो नहीं पता, लेकिन जो इन चीज़ों को जानते हैं वो फौरन समझेंगे कि इस दरख्त के पास कोई मादा दरख्त नहीं है, या मादा दरख्त है तो नर दरख्त नहीं है, वो उसके साथ ही कोई ऐसा दरख्त ला के करेंगे प्लांट, तो आप देखेंगे कि फल आ जाएगा। जानवरों के जोड़े, इन परिंदों के जोड़े, हैवानों के जोड़े, सिर्फ एक ज़ात है जो जोड़े से पाक है। कुल हुवल्लाहु अहद, अल्लाहुस्समद, लम यलिद वलम यूलद, اور مِمَّ لَا يَعْلَمُونَ میں اللہ نے انسان کو مستقبل کے بارے میں سوچنا سکھا دیا کہ کل کیا کچھ ہوگا۔ دن بدن جو انوینشنز ہوتی جا رہی ہیں اگر آپ غور کر کے دیکھیں تو کیا انسان کو بے بس کرنے کے لیے کافی نہیں ہے؟ آج انسانوں نے ستاروں پہ کمندیں ڈال دیں، ہبل نام کی ایک مشین یا ایک بہت بڑا کیمرہ ایجاد ہو چکا ہے، ٹیلیسکوپ کہہ لیں، فضا میں چھوڑی بھی ہے انہوں نے، یعنی یہ آپ کے اس ہال سے بھی بڑی ہوگی، اتنی بڑی ایک دیکھنے میں ٹنل سی لگتی ہے، اور بس انہوں نے فضا میں چھوڑی بھی اور وہ وہاں سے تصویریں لے لے کے انسانوں کو دکھا رہی ہے کہ دیکھو لوگو، پاک ہے وہ ذات جس نے اتنا کچھ پیدا کیا۔ کبھی رات اور دن، دن کو رات میں بدلتے دیکھے تو اللہ تعالیٰ اس کی نشانی اگلی آیت میں بتاتے ہیں، وآیت لہم اللیل نسلخ منہ النہار، اور دوسری نشانی ان کے لیے رات ہے، ہم اتار لیتے ہیں اس سے دن کو، فَإِذَا هُمْ مُظْلِمُونَ، پھر وہ یک لخت اندھیروں میں رہ جاتے ہیں۔ سلخہ کا لفظ آیا ادھر کھال کھینچنے کے لیے، کہتے ہیں جانور کے اوپر سے جب کھال اتر جاتی ہے تو اس عمل کو، کھال اتارنے کو سلخ کہتے ہیں۔ کسی بھی دوسری چیز سے جب غلاف اتار دیا جائے تو اندر کی چیز ظاہر ہوتی ہے، مثلاً کیلا آپ چھیل لیتے ہیں تو باہر کے کیلے اور اندر کے کیلے میں فرق ہے نا۔ اللہ تعالیٰ نے یہاں رات اور دن کے کھینچنے اور کھینچنے کی بات کر دی کہ اصل کائنات جو ہے نا یہ اندھیری ہے، یہ شاید آپ لوگوں کو معلوم ہے کہ نہیں، اصل میں آپ دیکھیں کہ اس کائنات میں کوئی روشنی نہیں ہے۔ اللہ سبحانہ تعالیٰ نے اس طریقے سے سورج کو یہاں قسم کا بلب بنا کر پیش کر دیا کہ جدھر جدھر سے وہ گزرتا ہے نا تو اس کو روشنی دیتا جاتا ہے، تمام سیارے ستارے ان کے اوپر یعنی اندھیرا ہے، لیکن اللہ تعالیٰ نے اس میں سورج کو ایک روشنی کا منبع بنایا جس سے روشنی لے کر پھر چاند بھی چمکتا ہے۔ اور اگر دیکھا جائے تو اس کائنات میں اندھیرا ہی تھا، لیکن اللہ نور السماوات والارض، اللہ ہے زمین و آسمان کا نور جس نے یہ سب کچھ پیدا کیا اور بنایا، اور اس کے نتیجے میں کائنات کے اندر ہمیں روشنی دکھتی ہے، علم ہدایت دکھتا ہے، علم نور دکھتا ہے۔ اللہ تعالیٰ نے یہ سب کچھ بتا دیا کہ جو رات کو دن میں اور دن کو رات میں بدل سکتا ہے، بتاؤ کیا مرنے کے بعد تمہیں زندہ نہیں کر سکتا؟ بالکل کر سکتا ہے۔ تمہارے لیے مشکل ہے تو ہوگا، کیونکہ تمہارے لیے تو ہونا ہی چاہیے، لیکن نور السماوات والارض کے لیے مشکل نہیں ہے۔ پیچھے ہم پڑھ چکے کہ اگر ہمیشہ رات رہتی، کون الہ ہے جو رات کو دن میں بدل دے؟ اگر ہمیشہ دن ہو تو کون ہے جو رات کو لائے؟ ایک خوبصورت نظام ہے، سیٹلائٹ سے پکچر لی ہوئی ہے کہ کس طرح سے زمین کے ایک حصے پہ رات ہوتی ہے تو دوسرے میں صبح ہو رہی ہوتی ہے، پھر اس کے ڈفرینٹ مراحل دکھائے ہوئے ہیں کہ اب رات اتنی ہو رہی ہے، اب اتنی، اور واقعی پھر نسلخ کا لفظ سمجھ آتا ہے۔ یہ ہماری ویب سائٹ پہ بھی ہے، ڈلا ہوا نور القرآن پہ، کہ آپ دیکھیں کہ یوں کورنگ ہوتی ہے، بالکل آپ اپنے اگر امیجینیشن میں لائیں نا تو ہیلمٹ، جو لوگ پاکستان میں موٹر سائیکلس پہ جاتے ہیں ان کے پاس یقیناً ایسی چیزیں ہوتی ہیں، پورا اس کو آپ دیکھیں تو وائٹ کلر کا ہوتا ہے، لیکن اس کے اوپر آگے بلیک کلر کا ایک کیس ہوتا ہے، جب اس نے بیٹھنا ہوتا ہے ڈرائیور نے تو وہ اپنے پورا منہ کے آگے کر لیتا ہے، پھر جب دیکھنا ہے یا اٹھنا ہے تو اس کو تھوڑا تھوڑا اوپر کرتا ہے، تو یہ جو بلیک حصہ ہے نا یہ اوپر والے حصے پہ جا کے اوور لیپ ہو جاتا ہے، پورا کر لے آدھا کر لے، یہ ہے نسلخن، یوں رات دن آتے ہیں۔ ایک چھوٹا دائرہ لگائے اور ایک بڑا لگائے، یہاں پورا ہو گیا تو یہ آدھا اندھیرا آدھا روشنی، اس وقت آدھی دنیا میں روشنی آدھی میں اندھیرا ہے، پھر ایسے ایسا یہ پھیلتا ہے، اب روشنی ادھر موو ہو رہی ہے تو اندھیرا اندر جا رہا ہے، اور آپ دیکھیں گے کہ جہاں کچھ دیر پہلے روشنی تھی وہاں اندھیرا ہوتا ہے۔ یہ سب کون کر رہا ہے؟ ایسے ہی ہو رہا ہے، آپ کا ایک بلب جلتا رہ جائے کبھی خود بخود بجھ جائے گا، اور کسی جگہ آپ بلب جلانا بھول جائیں اور دعا کرنی شروع کر دیں، اللہ کرے یہ بلب خود ہی جل جائے، گھر میں اندھیرا اندھیرا ہوگا؟ نہیں ہوگا، ناممکن ہے، امپاسبل ہے، لیکن اس کے باوجود لوگ کم ہی غور کرتے ہیں اس کے اوپر۔ اللہ سبحانہ تعالیٰ فرماتا ہے کہ یہ رات اور دن کا نظام کیسے چل رہا ہے، اس کا طریقہ کار کیا ہے، ہم نے اس کو سورج کے ساتھ جوڑ دیا،